यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीको सामना गर्न सबै राष्ट्रको साझा प्रयासका लागि राष्ट्रपति रामचन्द्र पौडेलको आह्वान। पाठेघरको मुखको क्यान्सरबाट जोगाउन 7 देखि 16 वर्षसम्मका किशोरीलाई यही माघ 23 गते देशव्यापी निशुल्क खोप अभियान थाल्ने स्वास्थ्य मन्त्रालयको निर्णय। 15 दिनभित्र पनि बक्यौता रकम नतिर्ने उद्योगबाट कानून अनुसार रकम उठाउने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रतिबद्धता। रूसद्वारा युक्रेनको किबमा 70 भन्दा बढ़ी ड्रोन र मिसाइल आक्रमण। र नेपाल महिला अण्डर 19 T20 विश्वकपमा छनोट।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन सबैको साझा चुनौती भएकोले यसको सामना गर्न सबैको साझा प्रयासका लागि आह्वान गर्नुभएको छ। यही कार्तिक 26 गतेदेखि अजरबैजानको बाकुमा शुरू भएको जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको सम्मेलन COP29 अन्तर्गत आज नेपालले आयोजना गरेको विशेष सत्रलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले जलवायु परिवर्तनबाट प्रभावित राष्ट्रहरूलाई एकै ठाउँमा राखेर छलफल गर्दा समस्याको बारेमा बुझ्न र समाधान गर्न सहज हुने धारणा व्यक्त गर्नुभयो। राष्ट्रपति पौडेलले आउँदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर जलवायु परिवर्तनका कारण पर्न सक्ने प्रभावको कार्यक्रमका साथ एकीकृत रूपमा काम गर्नुपर्ने बताउनुभयो। जलवायुजन्य प्रकोपमा परेर नेपालमा यस वर्ष जनधनको ठूलो हानि नोक्सानी भएको उल्लेख गर्नुहुँदै राष्ट्रपति पौडेलले भोलिका दिनमा यस्तो मानवीय संकट र समस्या परेको देशलाई सबै मिलेर सहयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रपति पौडेलले मुख्य गरी कार्बन उत्सर्जन गर्ने विकसित राष्ट्र र उच्च दरमा आर्थिक वृद्धि गर्ने राष्ट्रले उच्च जलवायु जोखिममा परेका राष्ट्रका लागि बढ़ी सहयोग गर्नुपर्ने र बढ़ीभन्दा बढ़ी जलवायु वित्तको व्यवस्थापन गर्न 29 जलवायु सम्मेलन सफल हुने विश्वास व्यक्त गर्नुभयो। नेपालद्वारा आयोजित विशेष सत्रमा बेलायत, फ्रान्स, भूटान, किर्गिस्तान, अजरबैजान लगायतका देशका राष्ट्र तथा सरकार प्रमुख र प्रतिनिधि सहित विज्ञको सहभागिता रहेको थियो। यसअघि आजै पर्वतीय मुलुक किर्गिस्तानले सञ्चालन गरेको जलवायु परिवर्तन र असरका विषयमा उच्च स्तरीय सत्रमा नेपालका तर्फबाट राष्ट्रपति पौडेलले जलवायु समस्या र गरीबी निवारण कार्यक्रमलाई एकीकृत रूपमा सम्बोधन गर्न विश्व समुदायको ध्यानाकर्षण गराउनु भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासमा सरकार गम्भीर रहेको बताउनु भएको छ। कर्णाली सहित पश्चिम नेपालको केन्द्र बनेको प्रतिष्ठानको अध्ययन, अनुसन्धान र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सरकारले कुनै कुराको कमी हुन नदिने बताउनुभयो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन आज जुम्ला पुग्नुभएका प्रधानमन्त्री ओलीले विशेषज्ञ डाक्टर, उत्पादन र स्वास्थ्य सेवा कर्णालीवासीको घर घरमा पुगेकोमा खुशी व्यक्त गर्नुभयो।
अत्यन्त खुसी छु। एकातिर यो पहिलो दीक्षान्त समारोह आयोजना गर्न हामी सफल भएका, यो ठुलो उपलब्धि। यसको परिकल्पना जति बेर गरिँदै थियो, यसको स्थापना जति बेर गरिँदै थियो र यसलाई कक्षाहरू विषयहरू नयाँ नयाँ थपेर माथिल्लो स्तरमा उठाउने प्रयासहरू जुन हुँदै थिए, हामीले यत्रो भवन निर्माण गरेर आज यसको उद्घाटन पनि गरे। हामीलाई अध्ययन अध्यापनमा स्वास्थ्य सेवा उपलब्ध गराउने कुरा, शिक्षा र सेवा दुवै उपलब्ध गराउने कुरामा यस्ता कुराहरूबाट हामीलाई ठुलो सकारात्मक बल पुग्छ।
प्रतिष्ठानका कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले कृषि पर्यटन भाषा साहित्यसँगै कर्णाली अब स्वास्थ्य सेवा प्रवाहका हिसाबले पनि आत्मनिर्भर बनेको बताउनुभयो। प्रधानमन्त्री ओलीले दीक्षित भएका विद्यार्थीलाई अझै इमान्दारिताका साथ राष्ट्रप्रति कर्तव्यनिष्ठ भएर सेवा दिन आग्रह गर्नुभयो। समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको दायरालाई फराकिलो बनाउन लागिएको जानकारी दिनुभयो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले प्रतिष्ठानले कर्णाली र सुदूरपश्चिमका दुर्गम क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन देशैभरका किशोरीहरूलाई निशुल्क खोप लगाउने निर्णय गर्नुभएको छ। निर्णय भएपछि यही माघ 23 गते क्यान्सर दिवसको अवसर पारेर देशव्यापी खोप अभियान थाल्ने मन्त्रालयको तयारी छ। 15 दिन सञ्चालन हुने अभियान अन्तर्गत देशैभरका किशोरीहरूलाई खोप दिइनेछ। खोप अभियानबाट देशभरका 7-14 वर्षसम्मका 16,88,900 किशोरी लाभान्वित हुने मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिनुभयो। हाल नेपालमा हरेक दिन 4 महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान गइरहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ। किशोरीहरूलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन यस्तो निर्णय गरिएको मन्त्री पौडेलले जानकारी दिनुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता समीकरण 2084 सालसम्म टिक्ने र विकासका कामहरू गुणात्मक रूपमा अघि बढ़ने विश्वास व्यक्त गर्नुभएको छ। गृह जिल्ला डडेलधुराका नेता कार्यकर्ता संघको भेटमा सभापति देउवाले जिल्लाको भित्री मधेस क्षेत्रको विकासका अधुरा कामहरू सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो। सभापति देउवाले आजै नवदुर्गा गाउँपालिकाको चोरा बजार, भागेश्वर गाउँपालिकाको डुंगरी बजार र अजयमेरू गाउँपालिकाको चमडा बजारमा नेता कार्यकर्ताहरूसँग भेट गर्नुभयो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीमा बचत गरेका 6,000 बढ़ी सहकारी बचतकर्ताको रकम फिर्ता भएको बताउनु भएको छ। आज नेपाल पत्रकार महासंघ पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री अधिकारीले बाँकी बचतकर्ताको बचत पनि सहकारी र संलग्न व्यक्तिहरूको सम्पत्तिबाटै फिर्ता हुने बताउनु भएको हो। उहाँले सहकारीको रकम हिनामिना गर्ने व्यक्तिको एका घरको सम्पत्ति र पासपोर्ट समेत रोक्का गर्ने बताउनुभयो। स्थानीय प्रदेश र संघीय सरकारले आफ्नो क्षेत्राधिकारभित्र रहेका सहकारीलाई नियमन गर्नुपर्ने बताउँदै उहाँले सरकारले 22 सहकारीलाई समस्याग्रस्त सहकारीको रूपमा मूल्याङ्कन गरेको बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बैंकहरूमा बढ़दो रकम संकलन र उद्योग व्यवसायमा घट्दै गएको लगानीलाई ध्यानमा राखेर सरकारले सबै सरोकारवाला पक्षसँग बसेर निकास खोज्ने बताउनु भएको छ। निजी क्षेत्रसँगको समन्वय र सहकार्यमै अघि बढ़ने सरकारको प्रष्ट नीति भएको बताउनुहुँदै मन्त्री भण्डारीले यो विषयमा तत्काल समाधान निकाल्ने गरी योजना बनाएको बताउनुभयो। रूपन्देही व्यापार संघको रजत महोत्सव कार्यक्रमलाई आज बुटवलमा सम्बोधन गर्नुहुँदै मन्त्री भण्डारीले अहिलेको जटिलता हटाउन सबैको समन्वय जरूरी रहेको बताउँदै नेपाली उत्पादनलाई ब्राण्डिङ गर्न र आयातित वस्तु कम बेच्ने योजनामा व्यवसायीहरू लाग्नुपर्ने बताउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मसमीक्षा सहित उपनिर्वाचनमा होमिन पार्टीका नेता कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ। मंगसिर 16 गते हुने स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौँको किर्तिपुर नगरपालिकामा उम्मेद्वारी घोषणा कार्यक्रमलाई आज सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले पार्टीले गर्न चाहेका तर गर्न नसकेका काम पूरा गर्ने प्रतिबद्धता सहित जनताको बीचमा जान आग्रह गर्नुभयो। नेपाल कम्युनिष्ट पार्टी एमाले मंगसिर 7 गते काठमाडौँमा गर्न लागेको जागरण सभा तयारीका लागि संयोजन समिति गठन गरेको छ। नेकपा एमाले काठमाडौँ ललितपुर र भक्तपुरको संयुक्त आयोजनामा मंगसिर 7 गते काठमाडौँमा हुने जागरण सभाको तयारीका लागि आज बसेको बैठकले 11 सदस्यीय संयोजन समिति गठन गर्ने निर्णय गरेको हो। पार्टी महासचिव शंकर पोखरेलको उपस्थितिमा पार्टी केन्द्रीय कार्यालयमा उपत्यका मातहत कमिटी, जनसंगठन र विभागीय प्रमुखको संयुक्त विस्तारित बैठकले सभालाई भव्य र सुव्यवस्थित गर्नका लागि पार्टीको बागमती प्रदेश इन्चार्ज डाक्टर राजन भट्टराईको संयोजकत्वमा जागरण सभा संयोजन समिति गठन गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आगामी मंगसिर 16 गते हुने स्थानीय तह उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सक्रियताका साथ काम गर्न निर्देशन दिनुभएको छ। मुख्य निर्वाचन अधिकृत तथा प्रदेश एवं जिल्ला निर्वाचन अधिकारीहरूसँग आयोगमा आज भएको अभिमुखीकरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले आफ्नो काम कर्तव्य र अधिकारप्रति सबै सचेत र प्रतिबद्ध रहनुपर्ने बताउनुभयो। निर्वाचन आयुक्त सगुन शमशेर राणाले निर्वाचनको व्यवस्थापन र कार्यान्वयन पक्षमा ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा उपनिर्वाचन सम्बन्धी कानूनी व्यवस्था, जनशक्ति, सामग्री, आर्थिक सुरक्षा र सूचना प्रविधिको व्यवस्थापन, मतदान, मतगणना, आयोगको अपेक्षा र धारणा लगायतका विषयमा सहजीकरण गरिएको आयोगले जनाएको छ। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिले काठमाडौँ तराई मधेस द्रुतमार्ग आयोजनाको हालसम्मको कार्य प्रगति सन्तोषजनक रहेको जनाउँदै आयोजना समयमै पूरा हुने विश्वास लिएको छ। समितिका सभापति रामहरि खतिवड़ाको नेतृत्वमा रहेको संसदीय टोलीले आज गरेको अनुगमनबाट सोचे भन्दा राम्रो प्रगति हासिल भएको निष्कर्ष निकालेको हो। समिति सभापति खतिवड़ाले द्रुतमार्गको काम द्रुततर गतिमा भइरहेको प्रतिक्रिया दिनुभयो। द्रुतमार्ग 2083 चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ। आयोजनालाई विभिन्न 13 प्याकेजमा छुट्याएर निर्माण काम भइरहेको छ। प्रस्थान बिन्दु ललितपुरको खोकना र अन्तिम बिन्दु बाराको निजगढ़ रहेको सो सड़कको कुल लम्बाई 70.977 किलोमिटर छ। राष्ट्रिय सभाका सांसदहरूले बाल बालिका ऐन 2075 संशोधन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय सभा विधान व्यवस्थापन समितिको आजको बैठकमा बाल बालिका सम्बन्धी ऐनको कार्यान्वयन मापन सम्बन्धमा विज्ञ र सरोकारवाला संघको छलफलमा सांसदले ऐन लागू भएको 6 वर्षमा धेरै विषय परिवर्तन भएकाले ऐन संशोधन गरी समय सान्दर्भिक बनाउनु पर्नेमा जोड़ दिनुभयो। सांसद कृष्ण प्रसाद छिटौलाले बाल बालिका सम्बन्धी ऐन संशोधन गरी बाल बालिकाको अर्थपूर्ण सहभागितालाई व्यवहारिक रूपमै कार्यान्वयनको पहल गर्नुपर्ने धारणा राख्नुभयो। अर्का सांसद सुरेश कुमार आले मगरले बाल बालिका सम्बन्धी ऐन 2075 कमी कमजोरी रहेकोले देशैभरका बाल बालिकाको अवस्था बारेमा विस्तृत अध्ययन गरेर सुझावका आधारमा ऐन संशोधन गर्नुपर्ने बताउनुभयो। बाल अधिकार कर्मी अशोक कुमार जैरूले बाल बालिका सम्बन्धी ऐन संशोधन गरी अपाङ्गता भएका व्यक्तिको शिक्षाको अधिकारलाई प्रष्टसँग व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो। सांसद भगवती न्यौपानेले पछिल्लो समयमा कतिपय आम संचार माध्यमले बाल बालिकाको गोपनीयताको हकलाई व्यवस्था गरी समाचार सम्प्रेषण गर्ने गरेकाले ऐन संशोधन गरी त्यस सम्बन्धमा कड़ा कार्यवाहीको व्यवस्था गरी कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिनुभयो। बाँकेको डुडुवा हिर्मिनियाका किसानले लगाएको आलु वर्षाका कारण नष्ट भएको छ। आलु लगाएकै दिन परेको पानीका कारण उम्रिन नपाउँदै आलुको बिउ नै नष्ट भएपछि किसान मर्खामा परेका हुन्। बाँकेबाट संवाददाता आलम खानको रिपोर्ट।
बाँकेको डुडुवा गाउँपालिका हिर्मिनियाका करिब 700 किसानले लगाएको आलु उम्रन नपाउँदै कुहिन थालेको छ। व्यावसायिक तरकारी खेती गर्दै आएका हिर्मिनियाका किसानले उत्पादन गरेको तरकारीले नेपालगंज शहरको आधा माग धान्दै आएको थियो। तर गत कार्तिक 18 गतेको वर्षाले 70% किसानको आलु सँगै हरियो तरकारी पनि नष्ट गरेको किसानहरूको भनाइ छ।
आलु लगावा 10 बिघा, 3 दिनके बाद पानी गिरगा, सब आलु चलागा।
4 बिघा लगाया, 2 बिघा नुकसान हुँदा, 3 पानी वर्षा है वही रोज
आलु। 4-5 लाखको खर्च गरेर लगाएको आलु र तरकारी नष्ट भएपछि नरेन्द्र पनि निराश बनेका छन्।
यहाँ कि किसान त हर लो लगाएछ कि 3 दिन त लु पानी टिका रहे सर, वहाँ फेरि देखो अभी पानी उसे देखा थे, चहारा चहारा लगत है, कम्तीमा 4-5 लाख नुकसान हुआ।
आलु रोपेर राम्रो आमदनी गर्दै आएका हिर्मिनियाका किसानले यस वर्ष भने राम्रो आमदनी गर्नबाट वञ्चित भएका छन्। रमेश खटिकले भन्नुभयो, एक अर्काको अनुहार हेरेर चित्त बुझाउनु बाहेक अरू कुनै विकल्प छैन।
धेरै जनाको भएछन् भने के गर्ने,
भन्ने अब उनको मुख हेरेर हामी बाँच्छौँ, हाम्रो मुख हेरेर उनी बाँच, यो छैन कि अलिअलि केही सहयोग आपसमा गरिहालौँ।
फिर्मिन यहाँका किसान जयपाल मौर्याले 2 बिघाको आलु नष्ट भएको बताउनु भयो।
एक कठ्ठामा हामी 9-10 क्विन्टलसम्म आलु उत्पादन गर्थ्यौं, तर यस्तै अवस्था छ भने बढीमा हामी 5 क्विन्टल भन्दा हाम्रो बढी उत्पादन हुन सक्दैन।
वर्षाले किसानले लगाएको तरकारी बालीमा बढी क्षति भएकोले सरकारले क्षतिपूर्ति दिनुपर्ने डुडुवा गाउँपालिका वडा नम्बर 6 का वडा अध्यक्ष मोहन मिश्राले माग गर्नुभयो।
किसानहरूलाई दोहोरो मर्का परेको छ, एकातिर धान पनि भिज्यो, अर्कोतिर आलुको बिउ पनि सर्यो, त्यस हिसाबले यसका विषयमा सरकारको चाहिँ ध्यान आकर्षण गराउन चाहन्छ।
धान बाली र तरकारी नष्ट भएपछि फिर्मिनियाका 700 किसान स्थानीय, प्रदेश र संघीय सरकारको मुख ताकेर बसेका छन्, तर सरकारको ध्यान पुग्न सकेको छैन। आलम खान, बाँकी रेडियो नेपाल।
अब अन्तर्राष्ट्रिय समाचार। रूसले युक्रेनको किएभमा ड्रोन र मिसाइलद्वारा 70 भन्दा बढ़ी हवाई आक्रमण गरेको अधिकारीहरूले बताएका छन्। अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको विजयपछि भविष्यको अमेरिकी सहायतामा बढ़दो चिन्ताबीच रूसले युक्रेनी भूमिमा निरन्तर आक्रमण गरिरहेको छ। राजधानीमा विस्फोट भएपछि बासिन्दाले किएभको मध्य क्षेत्रमा रहेको भूमिगत मेट्रो स्टेशनमा शरण लिइरहेको एएफपीले जनाएको छ। युक्रेनले आफ्ना सहयोगीहरूलाई शहर र महत्वपूर्ण पूर्वाधारमा रूसी आक्रमण रोक्न थप हवाई रक्षा प्रणाली उपलब्ध गराउन अपील गर्दै आएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जनतालाई अँध्यारोमा राखेर उद्योगीलाई दिएको बिजुलीको बकेउता कानून बमोजिम उठाइने बताउनु भएको छ। प्राधिकरणको केन्द्रीय कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले अबको 15 दिन भित्र पनि बकेउता नउठे प्रक्रिया अनुसार अघि बढ़ने स्पष्ट पार्नुभयो। मन्त्री परिषदको निर्देशन अनुसार बकेउता नतिरेका उद्योगीको लाइन जोडिएको छ, अब उद्योगीहरूले बकेउता बुझाउनु पर्छ, फेरि पनि आलटाल गरे प्रक्रिया अनुसार अघि बढ्छौं। प्राधिकरणले बकेउता बुझाउनका लागि उद्योगीलाई किस्ताबन्दीको सुविधा दिएको भए पनि उद्योगीले त्यसको सदुपयोग नगरेको जानकारी गराउँदै अबको 15 दिनभित्र बकेउता नबुझाए यो विषय सरकार, ऊर्जा मन्त्रालय र प्राधिकरणको सरोकार मात्र नभई जनसरोकारको विषय भन्ने स्पष्ट पार्नुभयो। कार्यकारी निर्देशक घिसिङले ठूला उद्योगले महसुल नतिर्दा साना र अन्य ग्राहकले पनि महसुल तिर्न गाह्रो मानिरहेको उल्लेख गर्नुभयो। नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न 17 मुलुक का लागि नवनियुक्त नेपाली राजदूत र महावाणिज्य दूतहरूसँग नेपालमा लगानी, पर्यटन, निर्यात र आर्थिक कूटनीतिको प्रवर्धन जस्ता विषयहरूमा बुधबार छलफल गरेको छ। छलफलमा सहभागी नवनियुक्त राजदूतहरूले नेपाल अल्प विकसितबाट स्तरोन्नति भएपछि पनि न्यून प्रभाव पर्ने गरी काम गर्न आवश्यक रहेको बताउनुभयो। निजी क्षेत्रको विश्वास आर्जन हुन सके विदेशी लगानी आकर्षित हुने बताउनु हुँदै उहाँहरूले नेपालको निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता समेत जनाउनुभयो। छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी, पर्यटन तथा निर्यात प्रवर्धनका लागि विभिन्न मुलुकमा रहेका नेपाली नियोगहरूलाई निरन्तर सघाउने प्रतिबद्धता जनाउनुभयो। छलफलमा बेलायतका लागि नेपालका राजदूत चन्द्र घिमिरेले द्विपक्षीय करमुक्ति सम्झौताका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। चीनका लागि नेपालका प्रस्तावित राजदूत कृष्ण प्रसाद ओलीले नेपाली हिमालय क्षेत्रको पानी निर्यात गर्न सकिने सम्भावनालाई निहाल्नुपर्ने बताउनुभयो। भारतका लागि प्रस्तावित राजदूत डाक्टर शंकर शर्माले भारतमा आयोजना हुने कार्यक्रमहरूमा नेपाली निजी क्षेत्रले निरन्तर सहभागिता जनाउनुपर्ने र भारतसँगको समस्या के हुन् ती विषय लिखित रूपमा दिन आग्रह गर्नुभयो। छलफलमा परराष्ट्र मन्त्रालयका सहसचिव लक्ष्मण खनाल र ज्ञान बहादुर मगरले आर्थिक कूटनीति विस्तारमा मन्त्रालयको प्राथमिकता रहेको बताउँदै यसमा विशेष पहल गरिने जानकारी दिनुभएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ। नेपाल हस्तकला महासंघले आगामी मंगिर 20-24 गतेसम्म 21 औं हस्तकला व्यापार मेला आयोजना गर्ने भएको छ। नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवर्धन केन्द्रको सहयोगमा व्यापार मेला आयोजना गर्न लागि महासंघले जनाएको छ। नेपाली हस्तकलाका वस्तुहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार प्रवर्धनमा सहयोग पुर्याउने, नयाँ नयाँ निर्यात योग्य वस्तु उत्पादन गर्न उद्यमीहरूलाई प्रोत्साहन गर्ने, अन्तर्राष्ट्रिय बजारका आयातकर्ताहरूको माग अनुसारका वस्तु डिजाइन र रंग संयोजनका बारेमा उद्यमी व्यवसायहरूमा जानकारी आदान प्रदान गर्ने उद्देश्यले मेला आयोजना गर्न लागि महासंघका अध्यक्ष प्रचण्ड साक्यले बताउनुभयो। नेपाली शेयर बजारमा बुधबार कारोबार मापक नेप्से परिसूचक 2 अङ्कले ओह्रालो लागेको छ। बुधबार नेप्से परिसूचक 14.12 अङ्कले ओह्रालो लागेर 2734 0.83 अंकमा कायम भएको छ। यस दिन बजारमा कारोबार भएका 13 उपसमूह मध्ये 4 उपसमूहको शेयर मूल्य उकालो लाग्दा 9 उपसमूहको शेयर मूल्य भने ओह्रालो लागेको छ। बाँके जिल्लामा कोदोको उत्पादनको परीक्षण सफल देखिएको छ। कोहलपुरमा रहेको सामुदायिक जिन बैंक सञ्जालले बैजनाथ गाउँपालिका 1 चिसापानी स्थित गाबर भ्यालीमा गरेको कोदोको उत्पादन परीक्षण सफल भएको हो। सामुदायिक जिन बैंक सञ्जालका संयोजक पुरमल बस्नेतले 9 प्रजातिका कोदोको बिउ रोपेकोमा 1-2 प्रजाति बाहेक अन्य सबै जातको कोदो राम्रोसँग फलेको बताउनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
युनाइटेड अरब इमिरेट्स युएईलाई हराउँदै नेपाल आईसीसी यु19 महिला विश्वकपका लागि छनौट भएको छ। युएईको अजमानमा बुधबार भएको खेलमा घरेलु टोलीमाथि 8-0 जित हात पार्दै नेपालले विश्वकपमा स्थान बनाएको हो। युएईले दिएको 84 रनको लक्ष्य नेपालले 14.4 ओभरमा 2 विकेट गुमाएर पूरा गर्दै पहिलो पटक विश्वकपमा स्थान बनाएको हो। सन् 2023 भएको विश्वकपमा नेपालले छनौट चरण पार गर्न नसक्दा छनौट हुन सकेको थिएन। नेपालको जितमा ओपनर साना परविनले 42 बलमा सर्वाधिक नट आउट 35 तथा कप्तान पूजा महतोले 18 बलमा 4 चौकाको सहयोगमा 18 रन जोडी। ओपनर सावित्री धामीले 9 बलमा 12 तथा सोनी पाखिमले 19 बलमा नट आउट 13 रन जोडिन्। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 83 रनको युगफल तयार पारेको थियो। नेपालले विश्वकपमा छनौट हुन यो लक्ष्य 16.2 ओभरमा पूरा गरे पुग्ने समीकरण रहेको थियो। युएका लागि कप्तान समायना धरान्दीकरकाले सर्वाधिक 31, रिथिना रञ्जितलाले 20 तथा इन्जुजा नन्दकुमारी र लाभान्या कन्याले समान 10 रन जोडे। नेपालका लागि किस्मा गुरूङले 4, रिया शर्मा र सिमाना केसीले समान 2 तथा रचना चौधरीले 1 विकेट लिए। यु19 टी20 विश्वकप आगामी वर्षको 18 जनवरीदेखि 2 फेब्रुअरीसम्म मलेसियामा आयोजना हुँदैछ। नेपाल विश्वकपमा समूह डीमा अस्ट्रेलिया, बंगलादेश र स्कल्यान्डसँगै रहेको छ। विश्वकपमा नेपालको पहिलो खेल 18 जनवरीमा बंगलादेश विरूद्ध रहेको छ। एसीसी यु19 एसिया कपको तयारीमा रहेको नेपाल कर्नाटका विरूद्ध पहिलो अभ्यास खेलमा 1 विकेटले पराजित भएको छ। बुधबार मूलपानी क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको 114 रनको लक्ष्य कर्नाटकले 32 ओभरमा 9 विकेट गुमाउँदै पूरा गर्यो। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले 27.2 ओभरमा सबै विकेट गुमाउँदै 113 रनको युगफल तयार पारेको थियो। अब दोस्रो अभ्यास खेल शुक्रबार हुनेछ।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 25.5 डिग्री सेल्सियस, न्यूनतम 12.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम तापक्रम 24 डिग्री सेल्सियस, न्यूनतम 10.5 डिग्री सेल्सियस। पोखराको अधिकतम तापक्रम 25.2 डिग्री सेल्सियस, न्यूनतम 16 डिग्री सेल्सियस, वर्षा 0.1 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 27 डिग्री सेल्सियस, न्यूनतम 13.3 डिग्री सेल्सियस। दिपालको अधिकतम तापक्रम 27.7 डिग्री सेल्सियस, न्यूनतम 13.4 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीको सामना गर्न सबै राष्ट्रको साझा प्रयासका लागि राष्ट्रपति रामचन्द्र पौडेलको आह्वान। स्वास्थ्य मन्त्रालयले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन 7-16 वर्षसम्मका किशोरीलाई आगामी माघ 23 गते देशव्यापी निशुल्क खोप अभियान शुरू गर्ने। 15 दिनभित्र पनि बकेउता रकम नतिर्ने उद्योगबाट कानून अनुसार रकम उठाउने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रतिबद्धता। रूसद्वारा युक्रेनको किएवमा 70 भन्दा बढ़ी ड्रोन र मिसाइल आक्रमण। र नेपाल महिला अण्डर 19 टी20 विश्वकपमा छनौट। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।